मलाला यूसुफजई के लिए नोबेल का अमन इनाम। वस्ती अफ्रीका में अमन मिशन का एक पाकिस्तानी फौजी हलाक। कोबानी में दौलत इस्लामिया के खिलाफ हमले जारी और आलमी साइबर क्रिमिनल्स की तादाद महज 100। ये बीबीसी उर्दू सर्विस है, नुखबत मलिक से खबरें सुनिए। पाकिस्तान के जिला स्वात की तालिबा मलाला यूसुफजई को अमन के नोबेल इनाम से नवाजा गया है। ये अवार्ड उन्हें भारत के कैलाश सत्यार्थी के साथ मुश्तरका तौर पर मिला है। नोबेल प्राइज के मुंतजमीन के मुताबिक मलाला और कैलाश सत्यार्थी को ये अवार्ड उनकी बच्चों और नौजवानों की इस्तेहसाल के खिलाफ जद्दोजहद और तमाम बच्चों के लिए तालीम के हक के लिए कोशिशों पर दिया गया है। नॉर्वेजियन नोबेल कमेटी के चेयरमैन थॉरबियॉर्न जैकलैन ने मलाला यूसुफजई को खराज तहसीन पेश करते हुए कहा है,
Despite her youth, Malala Yousafzai has already fought for several years.
कम उम्री के बावजूद मलाला यूसुफजई ने बच्चियों की तालीम के लिए कई बरस तक लड़ाई लड़ी है और अपनी खुद की मिसाल से साबित किया है कि बच्चे और नौजवान भी अपनी हालत सुधारने के लिए खुद कुछ कर सकते हैं। और ये सब कुछ मलाला ने इंतहाई खतरनाक हालात में किया है। अपनी शानदार जद्दोजहद के जरिए मलाला यूसुफजई तालीम के हक के लिए एक आलमी तर्जुमान के तौर पर उभरी है। नोबेल कमेटी के चेयरमैन। पाकिस्तान के वज़ीर दाखला चौधरी निसार अली खान ने मलाला यूसुफजई को नोबेल इनाम मिलने पर उन्हें खराज तहसीन पेश करते हुए कहा है,
यूसुफजई को जो नोबेल पीस प्राइज से नवाजा गया है, ये सिर्फ मलाला के लिए नहीं, उनके खानदान के लिए नहीं, सिर्फ सवात के लिए नहीं, पूरे पाकिस्तान और पूरे पाकिस्तान के अवाम के लिए ये एक बहुत बड़ी इज्जत अफजाई है और एक काबिल फख्र मकाम है।
पाकिस्तानी फौज के ताल्लुकात आमा के शोबे ISPR के DG जनरल आसिम बाजवा ने ट्विटर पर एक पैगाम में मलाला यूसुफजई को नोबेल का अमन इनाम मिलने पर मुबारकबाद दी है। कबायली इलाके मोहम्मद एजेंसी में हुक्काम के मुताबिक सिक्योरिटी फोर्सेज और शिदत पसंदों के दरमियान होने वाली ताज़ा झड़पों में एक सिक्योरिटी एहलकार समेत 4 अफराद हलाक और मुतअद्दिद जख्मी हो गए हैं। मरने वालों में 3 अस्करियत पसंद बताए जाते हैं। पेशावर में एक आला सिक्योरिटी एहलकार ने BBC को बताया है कि ये झड़पें आज मोहम्मद एजेंसी की तहसील हकीम जई में पाक अफगान सरहद के दूर अफ्तादा इलाके में हुई। जमहूरिया वस्ती अफ्रीका सेंट्रल अफ्रीकन रिपब्लिक में फसादात के दौरान अक्वामे मुत्तहिदा के अमन मिशन में तैनात एक पाकिस्तानी फौजी हलाक हो गया है। इतलात के मुताबिक अमन मिशन का एक दस्ता जो पाकिस्तानी और बांग्लादेशी फौजियों पर मुश्तमिल था, दारुल हुकूमत बांगी में जारी फसादात की जद में आ गया, जिसके नतीजे में पाकिस्तानी फौजी हलाक हुआ। इसी दौरान दस्ते का एक और फौजी शदीद जख्मी हुआ, जबकि 7 फौजियों को मामूली चोटें आई हैं। जमहूरिया वस्ती अफ्रीका में ईसाई मुस्लिम फसादात कई माह से काबू में थे, लेकिन गुज़श्ता रोज़ दारुलहकूमत के हालात उस वक्त कशीदा हो गए जब मकामी मुसलमानों पर एक ग्रेनेड हमले और कई मकानात को नजरे आतिश करने के 2 वाकयात का इल्ज़ाम लगाया गया। अमरीकी सरबराही में इत्तेहादी ममालिक की फोर्सेस तुर्की के साथ शाम के सरहदी कस्बे कुबानी में फिजाई हमले जारी रखे हुए हैं, जिससे दौलत इस्लामिया पसपाई इख्तियार करने पर मजबूर हो रही है। एक सीनियर मकामी एहलकार ने बताया है कि फिजाई हमलों और दिफाई फोर्सेस की पेशकदमी की वजह से दौलत इस्लामिया के जंगजू कस्बे के मजाफाती इलाकों में पसपा हो रहे हैं। दूसरी जानब अक़वामे मुत्तहिदा के शाम के लिए खसूसी एलची ने तुर्की पर जोर दिया है कि वो रजाकारों को शाम में आने की इजाज़त दें ताकि वो कुबानी के इलाके का दिफा कर सकें, जहां इस्लामी शिद्दत पसंदों ने कार्रवाइयां जारी रखी हुई हैं। अक़वामे मुत्तहिदा की एक करारदाद का हवाला देते हुए मिस्टर स्टेफन डी मस्तूरा ने कहा है कि हर एक को इस कत्लेआम को रोकने के लिए कुछ ना कुछ करना होगा। उनका कहना था कि 700 के करीब लोग, जिनमें ज्यादातर बूढ़े लोग शामिल हैं, अब भी कुर्द इलाकों में फंसे हैं। यूरोप के साइबर क्राइम सेंटर का कहना है कि दुनिया में आलमी साइबर क्रिमिनल्स की तादाद महज 100 के करीब है। तफसील के साथ जफर सैयद।
BBC से बात करते हुए ट्रॉयलर्स ऑर्टिंग का कहना था कि कानून नाफिज करने वाले इदारों को चाहिए कि वो इन बेहतरीन प्रोग्रामों के इस महदूद गिरोह के खिलाफ कार्रवाई करें। उन्होंने कहा कि हमारे पास इनके बारे में इब्तदाई मालूमात मौजूद हैं और अगर हम इन्हें बाकी अफराद से अलग कर दें तो इस मसले पर काबू पा सकते हैं। ताहम उन्होंने तस्लीम किया कि साइबर क्राइम्स के खिलाफ लड़ाई बेहद मुश्किल है। उनका कहना था कि 100 के करीब इन अफराद की तादाद में इजाफा भी हो सकता है और इस वक्त साइबर क्राइम से लड़ने में सबसे बड़ी मुश्किल यही है कि ये लड़ाई सरहदों से बाहर है और कमर्शियलाइजेशन इस लड़ाई को और मुश्किल बना रही है।
اگر میں پوچھوں کہ آپ سیربین کیوں سنتے ہیں تو آپ کیا کہیں گے؟ پروگرام اور اس میں شامل حالات حاضرہ سے متعلق آپ کی رائے میں سیربین میں شامل کرنا چاہوں گا. مجھے اپنی رائے بھیجیے اور اس کے لیے پاکستان میں 0800-222-75 پر مفت فون کیجیے اور ایک منٹ کے اندر اپنی رائے ریکارڈ کیجیے اور مجھے شفیع نقیجہ مئی کو بھیجیے. نمبر ایک بار پھر 0800-222-75. سیربین بی بی سی اردو سروس کا مایناز پروگرام.
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے ہیں. پاکستان نے کہا ہے کہ وہ امن کا داعی ہے اور کسی طور پر بھی خطے میں کسی کی بھی اجارہ داری اور تھانے داری قبول نہیں کرے گا. وزیر اعظم میاں نواز شریف کی سربراہی میں آج ہونے والے قومی سلامتی کمیٹی کے ایک اجلاس کے بعد میڈیا سے بات کرتے ہوئے وفاقی وزیر داخلہ چودھری نثار علی خان کا کہنا تھا کہ پاکستانی مسلح افواج بھارت کی طرف سے کسی بھی قسم کی جارحیت کا بھرپور جواب دینے کی صلاحیت رکھتی ہیں.
امن کے لیے سب متفق ہیں مگر کسی قسم کی اجارہ داری یا تھانے داری ہمارے لیے قابل قبول نہیں ہے. اگر میں اسے انگریزی میں کہوں کہ پیس یس، ہیجمنی ایبسولوٹلی نو. اور وہ ہیجمنی یا اجارہ داری خواہ سیاسی ہو، خواہ سٹریٹیجک ہو، خواہ ملٹری ہو، پاکستان کی حکومت، پاکستان کے افواج، پاکستان کی سیاسی پارٹیز، پاکستان کے عوام نہ اس قسم کی اجارہ داری کو قبول کریں گے اور نہ ہم کسی صورت میں بھی پاکستان اس کا ایندھن بنے گا.
دوسری طرف پاکستان کے بھارت کے ساتھ سرحدی علاقوں میں بھارتی گولہ باری کے خلاف جماعت الدعویٰ کے زیر اہتمام کوئٹہ شہر میں احتجاجی ریلی نکالی گئی اور مظاہرہ کیا گیا. احتجاجی مظاہرہ کوئٹہ پریس کلب کے باہر کیا گیا جس کے شرکاء سے خطاب کرتے ہوئے جماعت الدعویٰ کے صوبائی امیر حافظ محمد قاسم اور دیگر مقررین نے کہا کہ نریندر مودی نے انتخابات بھی پاکستانی دشمنی کی بنیاد پر لڑا تھا اور ان کا کہنا تھا کہ سیالکوٹ کے علاقے میں بھارت کی گولہ باری نریندر مودی کی جارحانہ پالیسی کا اظہار ہے. کھیلوں کی خبروں کے ساتھ سبا ناز.
پاکستان اور آسٹریلیا کے درمیان تین ایک روزہ کرکٹ میچوں کی سیریز کے دوسرے میچ میں کپتان مصباح الحق نے ٹاس جیت کر پہلے بیٹنگ کا فیصلہ کیا. پاکستان نے اب سے کچھ دیر پہلے تک 4 وکٹوں کے نقصان پر 170 رنز بنا لیے ہیں. آسٹریلیا کے مچل جانسن نے 2 اور ڈوہرٹی نے 1 وکٹ حاصل کر لی ہے. ادھر بھارت اور ویسٹ انڈیز کے درمیان 5 ایک روزہ کرکٹ میچوں کی سیریز کا دوسرا میچ کل دہلی میں کھیلا جائے گا. بھارت کے زخمی ہو جانے والے کرکٹر موہت شرما کی جگہ فاسٹ بالر ایشانت شرما کو ویسٹ انڈیز کے خلاف سیریز کے لیے بھارتی اسکواڈ میں شامل کر لیا گیا ہے. ٹینس میں چین میں جاری شنگھائی ماسٹرز میں مردوں کے سنگل مقابلوں کے کوارٹر فائنل میں سربیا کے نوواک جوکووچ نے اسپین کے ڈیوڈ فیرر کو مات دے دی ہے اور کوارٹر فائنل ہی میں چیک کے ٹامس ورڈک کو فرانس کے ژال سیمون کے ہاتھوں شکست کا سامنا کرنا پڑا. اور شنگھائی ماسٹرز ہی میں مردوں کے ڈبلز مقابلوں میں بھارت کے روہن بوپنا اور رومانیا کے فلورین میئر جانے کروشیا کے ایوان ڈوڈک اور برازیل کے مارسیلو میلو کو مات دے دی ہے. فارمولا ون ریس میں اتوار کو ہونے والی رشین گراں پری سے قبل آج کی پہلی پریکٹس ریس میں نکو روزبرگ پہلے، لوئس ہیملٹن دوسرے اور جانسن بٹن تیسرے نمبر پر رہے، جبکہ آج کی دوسری پریکٹس ریس میں مرسڈیز ڈرائیور لوئس ہیملٹن پہلے، میکلارن ڈرائیور کیون میگنوسن دوسرے اور فراری ڈرائیور فرنانڈو الونسو تیسرے نمبر پر رہے. فارمولا ون ٹیم میں روسیا نے تصدیق کی ہے جیولز بیانکی کے احترام میں ان کی ٹیم کی اتوار کو ہونے والی رشین گراں پری میں صرف ایک ہی کار شامل ہوگی اور تمام فارمولا ون ڈرائیور بیانکی کی اسپورٹ میں ہیلمٹس پر درج نعرے کے ساتھ کار ریس میں شامل ہوں گے. انگلینڈ فٹ بال ٹیم کے کپتان وین رونی یورپین فٹ بال چیمپئن شپ 2016 کوالیفائنگ میں سین مارینو پر 5-0 کی آسان فتح کے بعد انگلینڈ ٹیم کی اسٹونیا کے خلاف میچ میں کامیابی کے لیے پر اعتماد ہیں.
اور اب موسم کی صورتحال بتائیں گے محکمہ موسمیات کے ڈاکٹر محمد حنیف.
پچھلے چند گھنٹوں کے دوران بعض شمالی علاقہ جات سے ہلکی بارش کی اطلاعات موصول ہوئیں، لیکن کل شمالی علاقوں میں موسم صاف ہو جائے گا. اگلے 2 دن تک شمالی علاقوں میں مطلع صاف، موسم خشک ہوگا. 2 دن کے بعد مالاکنڈ ڈویژن یعنی چترال سے ملکہ علاقوں میں، 3 روز بعد گلگت بلتستان کی بعض وادیوں میں مزید بارش ہوگی. آج اور کل پنجاب کے پی کے سندھ بلوچستان کے بیشتر علاقوں میں موسم خشک ہوگا، لیکن 2 یا 3 دن کے بعد اسلام آباد خطہ، پوٹھوار، پشاور سمیت ملک کے بالائی علاقوں میں مزید بارش ہونے کا امکان ہے.
سامعین، بی بی سی اردو سروس کا پروگرام سیربین دیکھنا مت بھولیں آج شام 7:30 آج ٹی وی پر، اور حالات حاضرہ سے باخبر رہنے کے لیے دیکھتے رہیے bbcurdu.com. یہ بی بی سی اردو سروس ہے.